नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति न्यौपाने।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक बागमती प्रदेश कार्यालय र शक्ति एफएमले तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np, www.inseconline.org र www.bagmatilive.com मा लगअन गरी चाहेको बेलामा सुन्न सक्नुहुन्छ।
यो साताको कार्यक्रम हामीले अन्तर्राष्ट्रिय मानवाधिकार दिवस आज परेको छ भने आज लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान सकिएको छ, यसै सिरोफेरमा रहेर तयार पारेका छौं।
आजको कार्यक्रममा अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको सेरोफेरमा रहेर नेपालमा मानवाधिकारको अवस्था, सरकारको दायित्व र मानवाधिकारको काम लगायतका विषयमा राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलसँग गरिएको कुराकानी।
काम गर्न नसकेको भन्दा पनि काम नगरेको भन्न म चाहिँ भन्नुपर्छ भन्ने लाग्छ।
मानवाधिकार संरक्षणमा राज्यको दायित्वका विषयमा नागरिकसँग गरिएको कुराकानी।
अब घाँस बाँस कपासको कुरा हुन्छ, शिक्षाको कुरा हुन्छ, हामी त्यसमा चाहिँ अब अझै धेरै चाहिँ त्यो सरकारले ध्यान दिएको जस्तो देखिँदैन।
र समसामयिक समाचारहरू कार्यक्रममा समावेश गरेका छौँ।
कुनै पनि बहानामा महिलामाथि हुने वा गरिने हिंसा अपराध हो।
महिलामाथि विभिन्न नाममा हुने हिंसा विरुद्ध खबरदारी गरौँ।
महिलामाथि भएका हिंसा विरुद्ध आवाज उठाउँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रम सुरु गरौँ केही समाचारहरूबाट। राष्ट्रिय मानवाधिकार आयोगका सहसचिव यज्ञ प्रसाद अधिकारीले कोभिडका कारण मानवाधिकार राष्ट्रिय कार्ययोजना प्रभावित भएको बताउनु भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रस्तावित 5 मानवाधिकार राष्ट्रिय कार्ययोजनाको विषयमा हेटौँडामा आयोजना गरेको छलफलमा भर्चुअल माध्यमबाट कार्ययोजनाबारे जानकारी गराउनु हुँदै सहसचिव अधिकारीले कार्ययोजना कार्यान्वयनका लागि जिल्ला र स्थानीय तहमा समिति नै गठन हुन नसकेको पनि बताउनु भएको छ। इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गत आर्थिक वर्ष 2076-77 सुरु भएर 5 वर्ष सञ्चालन हुने कार्ययोजनाले मानवाधिकारको सम्मान, संरक्षण र प्रवर्धन गर्दै विधिको शासन कायम राख्ने उद्देश्य लिएको छ।
लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान आज सकिएको छ। गत वर्ष जस्तै भव्य र्याली, सभा, समारोह नभए पनि महिलाका क्षेत्रमा काम गर्ने संघ संस्थाले सचेतनामूलक सन्देशका साथ यो अभियान मनाएका छन्। लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ नोभेम्बर 25 अर्थात् मङ्सिर 10 गतेदेखि सुरु भएको यो अभियान डिसेम्बर 10 अर्थात् आज मङ्सिर 25 गते सकिएको हो। धेरैजसो महिलाहरू घर परिवार र नजिकैका व्यक्तिबाट हिंसामा पर्ने गरेका 80% भन्दा धेरै महिलाहरू घरभित्रैबाट अथवा नजिकैका व्यक्तिहरूबाट हिंसामा पर्ने गरेका राष्ट्रिय मानवाधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले बताउनुभयो। हत्या, बलात्कार, हिंसा लगायत जघन्य अपराधमा घरभित्रकै र नजिकैका व्यक्तिहरू प्राय संलग्न हुने भएकाले केही घटनाहरू घरभित्रै लुकाउने गरिएको उहाँको भनाइ छ। घरभित्रका सदस्यहरूको विरोधमा अघि बढ्दा आफूलाई समेत असर पर्ने भन्दै महिलाहरूले खुलेर आफूमाथि भएको हिंसाबारे बताउन नचाहने गरेका मानवाधिकार कर्मी समेत रहनुभएका अन्सारीले बताउनुभयो। यस्तै पालिकाहरूले हिंसाका घटनाहरूलाई मिलापत्र गराउने प्रवृत्ति बढेकाले पनि बलात्कार लगायतका हिंसाका घटनाहरू बढिरहेको उहाँले बताउनुभयो। परिवारका सदस्यलाई बचाउन मेलमिलापका नाममा हिंसाका घटना दबाउने काम पालिकाले गर्न नहुने उहाँको भनाइ छ। अहिले हरेक पालिकामा न्यायिक समिति गठन भएको छ। समितिले घरायसी झगडा लगायत विषय हेर्ने अख्तियारी पाएको छ।
आज 72 अन्तर्राष्ट्रिय मानवाधिकार दिवस। सन् 1948 डिसेम्बर 10 तारिकमा विश्वव्यापी मानवाधिकार घोषणा पत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका रूपमा प्रत्येक वर्ष मनाइन्छ। मानवाधिकारका विषयमा अविभाज्य रहने तथा तिनको अन्तर्राष्ट्रिय आयाम हुने मान्यतालाई नेपाल लगायत संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रले स्वीकार गरेका छन्। यसैबीच दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले संविधानद्वारा प्रत्याभूत मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट नै न्याय र समानतामा आधारित सामाजिक आर्थिक व्यवस्था कायम भई समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सकिने बताउनु भएको छ। राष्ट्रपति भण्डारीले मानवाधिकारको सम्मान, संरक्षण र सम्वर्धन एवं कार्यान्वयनलाई सुनिश्चित गर्न समाजका सबै क्षेत्र, पेसा, व्यवसाय र वर्गको योगदान आवश्यक रहेकोमा जोड दिनु भएको छ। समावेशीकरणको नीतिद्वारा सबै वर्ग र समुदायका सीमान्तकृत नागरिकलाई राज्यका मूलधारमा समाहित गर्न पनि हाम्रो संविधानले मार्ग प्रशस्त गरेको छ। राष्ट्रपति भण्डारीले देशको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै सबै जात, जाति, भाषा, संस्कृति र सम्प्रदाय बीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता सुदृढ बनाउन सम्बद्ध सबै पक्ष र निकायलाई मानवाधिकारको मर्म तथा भावना आत्मसात गर्न प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नु भएको छ। यसै सेरोफेरोमा रहेर मानवाधिकारको अवस्था, सरकारको चासो र मानवाधिकार आयोगको काम लगायतका विषयमा राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ पोखरेलसँग गरिएको कुराकानी।
आज अन्तर्राष्ट्रिय मानवाधिकार दिवस परेको छ। खासमा यो मानवाधिकार भनेको चाहिँ के हो? कस्ता अधिकारलाई चाहिँ मानवाधिकार भनिन्छ?
मानवाधिकार भनेको एउटा मानिस भएर जन्मिसकेपछि हरेक व्यक्तिले उपभोग गर्न पाउने कम्तीमा आधारभूत अधिकार भनेर हामी भन्छौँ। घाँसबास, कपास लगायतका शिक्षा, स्वास्थ्य जस्ता अधिकारहरू जो मानवका लागि आवश्यक हुन्छन् ती सबै मानव अधिकारहरू हुन्। र यो बाहेक चाहिँ नेपाल कानुनले अथवा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी कानुनहरूले व्यवस्था गरेका सम्पूर्ण अधिकारहरूलाई पनि हामी मानव अधिकार भनेर बुझ्ने गर्छौँ।
वर्तमान परिवेशलाई चाहिँ हेर्ने हो भने अहिले त्यसमा तीन तहको सरकार छ। तीन तहको सरकारले चाहिँ मानव अधिकार संरक्षणमा कसरी काम गरेको पाउनुहुन्छ?
अब मानवाधिकारको संरक्षणमा अब हाम्रो तीन तहको सरकारको अभ्यास अलिकति पछिल्लो अभ्यास हो। अब भर्खरै संघीयतामा गएको छ देश। अब अलिकति काम गरेका छन् तर मानवाधिकार मैत्री ढङ्गले मानवाधिकारलाई केन्द्रमा राखेर काम गरेको चाहिँ हामी कमै पाउँछौँ। एक अर्का अर्को सरकारबीच मानवाधिकारको सवालमा समन्वय र सहकार्य हुन नसकेको जस्तो चाहिँ देखिन्छ। जस्तो उदाहरणको लागि महिला जस्तो कस्तो देखिन्छ भन्दाखेरि महिला हिंसाका घटनाहरू अब स्थानीय तहमा आउँछन् तर स्थानीय तहले त्यसलाई चाहिँ नि मानव अधिकारको नगरिकन मानव अधिकारका मूल्य मान्यताहरू आत्मसात नगरिकन मेलमिलापतिर लगेर चाहिँ नि टुङ्ग्याएको देखिन्छ। कतिपय मानव अधिकार उल्लङ्घनका अरू पनि घटनाहरू जे हुन्छन् त्यो चाहिँ त्यतिकै टुङ्ग्याएको देखिन्छ। अब प्रदेश सरकारहरू त आफ्नै अधिकारको अहिले यतिखेर आफ्नै अधिकारको लागि हाम्रै प्रदेशका अधिकारहरू कुण्ठित भए भनेर उनीहरू चाहिँ नि त्यसमै लडाइँ गरेर बसेको अवस्था भएको हुनाले मानव अधिकारप्रति नै एकदम प्रतिबद्ध भएर लागेको देखिँदैन र मानव अधिकारको चाहिँ नि कुनै निश्चित कार्ययोजनाहरू पनि प्रदेश सरकार, स्थानीय सरकारहरूले बनाएको देखिँदैन।
पछिल्लो समय चाहिँ मानव अधिकार उल्लङ्घनका बग्रेल्ती घटनाहरू देखा पर्छन्, समाचारमा आउँछन्। मानव अधिकार संरक्षणमा खासै प्रगति भएको पाइँदैन। यो अवस्थालाई हेर्ने हो भने मानव अधिकार संरक्षणका लागि मानव अधिकार आयोगले चाहिँ के गरिरहेको छ अहिले?
मानव अधिकार आयोगको मुख्य म्यान्डेट संवैधानिक म्यान्डेट छ। त्यो संवैधानिक म्यान्डेट भनेको मानव अधिकारको संरक्षण, मानव अधिकारको प्रवर्धन र कानुन पुनरावलोकन भनेर हामीलाई म्यान्डेट तोकिएको छ। र हामीले मानव अधिकार उल्लङ्घनका घटनाहरू जो हामी कहाँ उजुरी पर्छन् त्यस्तोमा हामीले अनुसन्धान गर्छौँ र दोषी पहिचान गर्ने र पीडितलाई क्षतिपूर्ति दिने भनेर सिफारिसहरू गर्दछौँ। मानव अधिकार चेतना अभिवृद्धि गर्ने विभिन्न मानव अधिकार शिक्षा सम्बन्धी कार्य गर्दछौँ। अनि मानव अधिकारको सिचुएसन कस्तो छ भन्दा हामीले अनुगमन गर्छौँ र त्यो अनुगमनबाट प्राप्त तथ्यको आधारमा सरकारलाई सिफारिस गर्छौँ। किनभने मानव अधिकार आयोग चाहिँ नि सिफारिस गर्ने बढी हो, रिकमेन्डरी बढी हो, यो चाहिँ कार्यान्वयन गर्ने, इम्प्लिमेन्टेसन गर्ने अधिकार भएको चाहिँ होइन। यसको संवैधानिक म्यान्डेटै त्यस्तो भएको हुनाले हामीले सिफारिस सरकारलाई गरेर बसिरहेका छौँ। तर सरकारबाट चाहिँ हामीले गरेको सिफारिसहरू अपेक्षाकृत रूपमा कार्यान्वयन नभएको स्थिति भएको हुनाले हामीले अपेक्षा गरे अनुसार मानव अधिकारको अवस्थामा सुधार नआएको चाहिँ देखिन्छ। तर त्यसको बावजुद पनि मानव अधिकार आयोगले आफ्नो ठाउँबाट आफ्नो म्यान्डेट जतिको काम चाहिँ अहिले पनि निरन्तर रूपमा गरिरहेको छ।
तपाईँहरूले अर्थात् मानव अधिकार आयोगले चाहिँ त्यस्ता उजुरीहरू सिफारिस गरेर पठाउनुहुन्छ, त्यो हुँदाहुँदै पनि सरकारले चाहिँ काम गर्न नसकेको भन्न सकिन्छ यति बेला?
काम गर्न नसकेको भन्दा पनि काम नगरेको भन्न म चाहिँ भन्नुपर्छ भन्ने लाग्छ। किनभने यो कारणले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयन नहुने हो भने यो कारणले कार्यान्वयन गर्न सकिएन भनेर राष्ट्रिय मानव अधिकार आयोगलाई जानकारी गराउनु पर्ने हो। र त्यो जानकारी पनि गराइएको छैन र त्यत्तिकै थन्काएर राखिएको छ भने चाहिँ काम गर्न नसकेको भन्दा पनि काम नगरेको भन्ने देखिन्छ।
किन यस्तो भएको होला? दुई तिहाईको बहुमतको सरकार छ, यो अवस्थामा पनि जनताले चाहिँ मानव अधिकार संरक्षण अर्थात् आफ्नो अधिकार नपाउनुमा तपाईँलाई के लाग्छ?
सरकारको मानव अधिकार प्रतिको उदासीनता हो यो। खास गरी सरकार भनेपछि सम्पूर्ण राजनीतिक दलहरू नै मानव अधिकार प्रति त्यति प्रतिबद्ध छैनन्। उहाँहरूको चाहिँ घोषणा पत्र आदिमा प्रतिबद्धता फेरि प्रशस्तै छन्, लिखित दस्तावेजहरूमा त्यो देखिन्छ, भाषणहरूमा पनि त्यो देखिन्छ। तर व्यवहारिक कार्यान्वयन गर्ने तहमा, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने ठाउँमा चाहिँ राज्य सरकार राजनीतिक दलहरू सबै चुकेका छन्। त्यो कारणले गर्दाखेरि पनि अहिले हामीले गरेका सिफारिसहरू चाहिँ कार्यान्वयन नभएको नहुनुको मुख्य कारण चाहिँ यही।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेल।
यसै सेरोफेरोमा रहेर बागमती प्रदेशको राजधानी हेटौँडामा भेटिएका केही सर्वसाधारणसँग कुराकानी गरेका छौँ। अब सुनौ उहाँहरूसँग गरिएको कुराकानी।
सविता श्रेष्ठ, दुखीहरूलाई सरकारले हेर्न पर्यो, राम्रो कानुन हुनु पर्यो महिला हिंसाको लागि, त्यो व्यवस्था गरिदिनु पर्यो। स्वास्थ्य शिक्षामा पनि अलिकति जोड दिनु पर्यो सरकारले।
सुवेदी, अब सबैलाई थाहा भएकै कुरा हो, अब अधिकारको विषयमा सबै लड्नु भन्दा पनि मानवले अधिकार नपाएको बेला हो यो। मानव अधिकार कर्मीहरू मानव अधिकारको विषयमा बोली धेरै सङ्घ संस्थाहरू चाहिँ छन्, सरकारले गर्नुपर्ने अहिलेसम्म गरेको के छ भन्ने हो।
मेरो नाम चाहिँ सीता दाहाल ढकाल। अब जति गर्नुपर्ने हो त्यति गर्न सकिरहेको छैन। हरेक ठाउँमा महिला हिंसाहरू बढिरहेछ, बलात्कारको कुराहरू बढिरहेछ, होइन, उजुरी दर्ता नगर्ने अवस्था छ, कारवाही भइरहेको छैन।
देशमा चाहिँ मानव अधिकारको अहिलेको अवस्था कस्तो छ भन्ने कुरो, अब घाँस बाँस कपासको कुरा हुन्छ, शिक्षाको कुरा हुन्छ, हामी त्यसमा चाहिँ अब अझै धेरै चाहिँ त्यो सरकारले ध्यान दिएको जस्तो पनि देखिँदैन। अब अहिले झन् कम्युनिस्टको सरकार छ हाम्रो, होइन, नेताहरूको लागि चाहिँ त्यो छ, उनीहरूले चाहिँ आफ्नै ध्यान र आफै चाहिँ कसरी समृद्धि हुन सकिन्छ भन्नेहरू देखिन्छ। अब जनताहरूको लागि चाहिँ सरकारले अब विशेष चाहिँ प्याकेजको रूपमा विभिन्न कार्यक्रमहरू ल्याएर चाहिँ जनताहरूको जीवनस्तर उकास्ने काम गर्दाखेरि चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। घाँस बाँस कपास भनिन्छ, यस्तै कुराहरू चाहिँ सरकारले पूर्ण रूपमा ल्याउने काम गर्यो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
बेपत्ता भएका मान्छेहरूको खोजी गर्छु भनेर उहाँहरूले भन्नुभयो, एकदम खुसीको कुरो पनि हो एउटा, र फेरि उहाँहरूले गरेको काम चाहिँ पुरो भएको लागेको छैन कि मलाई। जति पनि बेपत्ता भएका छन् यी नेपाल अधिराज्यभरि नै छ नि त, मेरो मात्रै पीडा होइन, साराको पीडा हो। त्यो पीडालाई मलमपट्टि लाउने काम चाहिँ सरकारले गरेको छ भनेर भनेको छ, मलाई त्यति गरे जस्तो लागेन। किन लागेन? कि ज्यान कि च्यान देखाउनुपर्छ भने त हाम्रो मानव अधिकारवादीको चाहिँ उद्देश्य हो नि त, त्यो उद्देश्य पुरो भएको छैन। त्यस कारणले त्यसलाई चाहिँ अलिक राम्रोसँग गहिरोसँग सोचेर त्यो पीडालाई सबैले सम्बोधन गरेर दुईवटा कुराको निर्णय गर्दै हुन्थ्यो। छैन भने छैनै भन्ने, छ भने छ नै भन्ने, राष्ट्रिय सहित घोषणा गर्नुपर्छ। ती मरेका मान्छे जङ्गली च्याउ खाएर मरेका होइनन्, कुनै दारू पिएर मरेका होइनन्, उनीहरू एउटा देश र जनताको लागि भन्दा मरेका मान्छेको चाहिँ सम्बोधन गर्नुपर्छ सरकारले भन्ने मलाई लागेको छ।
तपाईँले सुन्नुभयो मानवाधिकार संरक्षणमा राज्यको दायित्व के हुन्छ भन्ने विषयमा हेटौँडामा भेटिएका केही सर्वसाधारणसँग गरिएको कुराकानी।
यो कुराकानीसँगै आजको हाम्रो निर्धारित समय सकिने लागेको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह तथा सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ।
हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई bagmati@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ।
हौस् त यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति नेपानेलाई बिदा दिनुहोस्। नमस्कार।